الحمد لله، الحمد لله رب العالمين، والصلاة والسلام على محمد الأمين. أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. خواتین و حضرات، دین میں نماز کی کیا اہمیت ہے، ہم اس کو سمجھنے کی کوشش کر رہے ہیں. دو چیزوں کا میں نے آپ کی خدمت میں ذکر کیا. ایک تو اس چیز کا کہ نماز کو قرآن مجید نے دین کے بیان کرنے میں کیا اہمیت دی. چنانچہ یہ بات واضح ہوئی کہ جیسے ہی اللہ تعالیٰ پر سچا ایمان پیدا ہوتا ہے تو قرآن سے یہ معلوم ہوتا ہے کہ اس کا ظہور ایک طرف نماز کی صورت میں ہونا چاہیے اور دوسری طرف اپنا مال دوسروں پر خرچ کر کے انفاق کی صورت میں. تو گویا یہ دونوں چیزیں دین کے ستون کی حیثیت رکھتی ہیں. جس طرح توحید کو عقائد میں غیر معمولی اہمیت حاصل ہے، اسی طرح سے نماز کو اعمال میں غیر معمولی اہمیت حاصل ہے. دوسری بات یہ واضح ہوئی کہ دنیا میں بھی اور آخرت میں بھی یہ گویا اللہ تعالیٰ کا عہد ہے کہ اگر آدمی نماز کا اہتمام کرتا ہے تو وہ دین کے دائرے میں کھڑا ہے، اور اگر اس کا اہتمام نہیں کرتا تو پھر وہ باہر کھڑا ہے. اب اس کے بعد اللہ تعالیٰ مغفرت فرمائے، کرم فرمائے، یہ تو بہرحال وہ کرم فرما سکتا ہے، لیکن جو ایک بنیادی حد تھی اس کو اس آدمی نے توڑ دیا. چنانچہ دنیا میں بھی جو اللہ کا قانون بیان کیا گیا ہے وہ یہ ہے کہ یہی چیز ہے نماز اور اس کے بعد زکوٰۃ، کہ جس میں مسلمانوں کا معاشرہ بھی کسی حد تک اقدام کرنے کا مجاز ہے. باقی تمام امور کو اللہ تعالیٰ نے اپنے ہی ساتھ متعلق رکھا. تیسری چیز یہ ہے کہ نماز دین پر قائم رہنے کا ذریعہ ہے. آدمی دنیا میں اگر دین کی حقیقت سے واقف ہو گیا ہے تو اس کی سب سے بڑی تمنا یہ ہوتی ہے کہ اب وہ دین پر قائم رہے. تو جو چیز اس کو قائم رکھنے کا ذریعہ بنتی ہے وہ نماز ہے. قرآن نے بتایا ہے کہ جو لوگ خدا کی یاد سے غافل ہو جاتے ہیں اور اس سے اعراض کر لیتے ہیں، ان پر ایک شیطان مسلط کر دیا جاتا ہے جو شب و روز ان کا ساتھی بن جاتا ہے. یہ بات قرآن مجید نے خود بیان فرمائی ہے سورہ زخرف میں. اللہ تعالیٰ کا ارشاد ہے، وَمَنْ يَعْشُ ذِكْرِ الرَّحْمَٰنِ نُقَيِّضْ لَهُ شَيْطَانًا فَهُوَ لَهُ قَرِينٌ. اس کا ترجمہ یہ ہے کہ جو آدمی اللہ کی یاد سے، رحمان کی یاد سے غافل ہو گیا، پھر اس کے لیے ایک شیطان مقرر کر دیا جاتا ہے، پھر وہ اس کا ساتھی بن جاتا ہے. اس کا مطلب کیا ہے؟ اس کا مطلب یہ ہے کہ اس دنیا کے اندر ایک تو خیر و شر کے داعیات خود انسان کے اندر موجود ہیں، اور ایک شیاطین جن ہیں جن کو برگلانے کا موقع دیا گیا ہے. بالکل اسی طرح جس طرح سے اللہ تعالیٰ بیان کرتے ہیں کہ فرشتوں کو انسان کی مدد کرنے، اس کے دل و دماغ پر سکینت اتارنے کے لیے اللہ تعالیٰ ہدایت فرماتے ہیں. یعنی جب آدمی صحیح راستے پر چلتا ہے، خدا کی یاد سے اپنے آپ کو تر رکھتا ہے، اپنی زبان کو اور اپنے دل کو اس سے آباد رکھتا ہے، تو فرشتے اس کو توفیق دیتے ہیں اچھے اعمال کی، اور اس کی مدد کرتے ہیں اور اچھے احساسات اس کے اندر پیدا کرتے ہیں. اور جب آدمی اپنے آپ کو اللہ کی یاد سے غافل کر لیتا ہے تو پھر ان شیاطین کو موقع دے دیا جاتا ہے جو انسان کو برگلانے ہی پر مقرر کیے گئے ہیں، اور شیاطین اس پر مسلط ہو جاتے ہیں. نماز اسی غفلت اور اعراض سے انسان کو بچاتی ہے اور شیطان سے اس کی حفاظت کرتی ہے. یعنی جب آدمی نماز پڑھتا ہے تو گویا اپنے دل کو خدا کی یاد سے آباد رکھتا ہے. تو خدا کی یاد سے جو دل آباد ہے، پھر شیاطین کے لیے اس میں نقب لگانے کا موقع نہیں ہوتا. یعنی اللہ تعالیٰ پھر شیاطین کی طاقت سے اس دل کو محفوظ رکھتے ہیں. سورہ مومنون اور سورہ معارج کی جو آیات اس سے پہلے ہم پڑھ چکے ہیں، ان میں دیکھ لیجئے جن باتوں کی ابتدا نماز سے ہوئی ہے ان کا خاتمہ بھی نمازی پر ہوا ہے. اس سے یہ اشارہ صاف نکلتا ہے کہ در حقیقت نمازوں کی حفاظت ہی ہے جو انسان کے دین پر قائم رہنے کی ضمانت ہے. اگر آدمی نے اپنے آپ کو نماز کا پابند رکھا ہوا ہے تو یہ چیز ایک تسلسل کے ساتھ اس کو متنبع کرتی رہے گی، اللہ تعالیٰ کی یاد کو اس کے دل میں زندہ رکھے گی، اور پانچ وقت اس کو احساس دلاتی رہے گی کہ تم خدا کے بندے ہو اور تمہیں اس کا بندہ ہی بن کر رہنا چاہیے. اس میں شبہ نہیں کہ شیطان کے حملے اس کے بعد بھی جاری رہتے ہیں. یعنی ایسا تو نہیں ہے کہ اس کے بعد شیطان کا حملہ بالکل رک جاتا ہے. شیطان اپنے لیے راستے نکالتا رہتا ہے اور انسان کے لیے گمراہی کا اہتمام کرتا رہتا ہے، لیکن نماز پر مداومت، اگر نماز پر انسان قائم ہے اور نماز کا اہتمام شب و روز میں کرتا ہے، تو اس کے نتیجے میں شیطان کے لیے مستقل طور پر انسان کے دل میں ڈیرے ڈال دینا ممکن نہیں ہوتا. یعنی جس چیز سے آدمی بچ جاتا ہے وہ یہ ہے کہ ہر دفعہ شیطان کو نئے لاؤ لشکر کے ساتھ حملہ آور ہونا پڑتا ہے. یہ نہیں ہے کہ وہ اس کے ہاں چھونی ڈال کر بیٹھ گیا ہے، اس کا موقع ختم ہو جاتا ہے. और ये अल्लाह की एक बड़ी नेमत है जो इंसान को इसके नतीजे में हासिल होती है। नमाज इन शैतान को मुसलसल दूर भगाती है और एक हिसार की तरह उसके हमलों से इंसान के दिलो दिमाग की हिफाजत करती रहती है। यानी हमले होते रहते हैं, अंदर के दाइयात भी इंसान को ख़राब करते रहते हैं, लेकिन बहरहाल एक हिसार और एक फसील है जो कायम हो जाती है और इसके नतीजे में शैतान इस शहर के अंदर अपना मस्कन बनाने में कामयाब नहीं होता। यही वजह है कि ख़तरे की हालत में भी ताकीद की गई है कि पैदल या सवारी पर जिस तरह मुमकिन हो उसे लाजमन अदा किया जाए। यानी नमाज को इंसान की ज़िंदगी के शब व रोज़ बना देने के लिए अल्लाह ताला ने ये नहीं किया कि ख़तरे की हालत हो गई, सफ़र की हालत हो गई, कोई इस तरह का मामला हो गया तो आप नमाज से रुख्सत हासिल कर सकते हैं, बल्कि ये कानून बताया है कि इस तरह की सूरत हाल में जिस तरह भी मुमकिन हो नमाज पढ़ लीजिए, पैदल सवारी पर आप जैसे भी अदा कर सकते हैं करें, लेकिन नमाज के वक्त पर अल्लाह की याद अपने दिल में ज़रूर ताज़ा कर लें। सूरह बकरा में कानून व शरीयत की फसल जहाँ ख़त्म हुई है उसके खात्मे पर यह हकीकत अल्लाह ताला ने इस तरह बयान फरमाई है, हाफिज़ु अलस्सलावात वस्सलातिल वुस्ता वकूमू लिल्लाह कानितीन फ़इन खिफ़्तुम फ़रिजालन और रुकबाना फ़ैज़ा अमिनतुम फ़ज़्कुरुल्लाह कमा अल्लमकुम मा लम तकूनू तालिबून। नमाज़ों की हिफाजत करो, बिलखसूस उस नमाज की जो दिन और रात की नमाज़ों के दरमियान में आती है, जब तुम्हारे लिए अपनी मसरूफियतों से निकला आसान नहीं होता, और सब कुछ छोड़कर अल्लाह के हुजूर में नहायत अदब के साथ खड़े हो जाओ। फिर अगर ख़तरे का मौका हो तो पैदल हो या सवारी पर जिस तरह चाहे पढ़ लो, लेकिन जब अमन हो जाए तो अल्लाह को उसी तरीके से याद करो जो उसने तुम्हें सिखाया है, जिसे तुम नहीं जानते थे। यानी इसमें गोया ये बात बता दी कि आम हालात में तो नमाज को जिस तरह का तरीका अल्लाह ताला ने बता दिया है उसी के मुताबिक अदा किया जाएगा। यानी इसी तरीके से एहतमाम से आदमी अजान देगा, इकामत होगी, खड़ा होगा, रुकू व सुजूद करेगा और तमाम आदाब के साथ नमाज अदा करेगा। लेकिन अगर कोई ख़तरे की सूरत हाल पैदा हो गई है तो पैदल चलते हुए भी आप इशारे से नमाज़ पढ़ सकते हैं, अगर आप सवारी पर हैं तो सवारी के ऊपर इशारे से नमाज़ पढ़ सकते हैं। यानी याद ताज़ा करने का अहतमाम कर लिया जाए, उसमें अगर कुछ अरकान नहीं अदा हुए तो कोई फ़र्क नहीं पड़ता। इससे ये बात बिल्कुल वाज़े हो जाती है कि मौजूदा ज़माने में जो लोगों को कुछ मुश्किलात पेश आती हैं, जैसे मिसाल के तौर पर एक आदमी किसी तैयारे में सफ़र कर रहा है या किसी बस में बेबस होकर बैठा हुआ है, तो इस तरह की तमाम जितनी भी सूरतें हैं उनमें कोई फ़र्क नहीं पड़ता इससे कि जैसी भी आपको हालत दरपेश है उसके अंदर आप नमाज का अहतमाम कर लें। यानी उसमें बाद लोग ये ख्याल करते हैं कि देखिए जी सजदा करने की जगह नहीं है, क़याम की जगह नहीं है, तो ये महज फकाहत है। अल्लाह ताला की इस बात से साफ मालूम होता है कि आप उस हालत में नमाज को मौखर करने की बजाय जिस तरह भी मैसर है, अगर आप सर झुका सकते हैं तो अच्छी बात है, अगर इशारा कर सकते हैं तब भी कोई फ़र्क नहीं पड़ता, आप नमाज अदा कर लें। और यही बात है कि जो असल में वक्त के ऊपर नमाज की पाबंदी का शऊर इंसान में ताज़ा रखती है। सूरह मरियम में कुरान ने इसी बिना पर शहवात की पैरवी का जिक्र इस तरह किया है गोया वह नमाजें ज़ाया कर देने का लाजमी नतीजा है। यानी इस तरीके से ये बात बयान की है कुरान मजीद ने सूरह मरियम में, जिससे मालूम होता है कि जो लोग अपने आप को अपनी ख्वाहिशात के सुपुर्द कर देते हैं, शहवतों के सुपुर्द कर देते हैं, जिनकी ज़िंदगी इसी तरह की हिर्स और हवस की नज़र हो जाती है, तो उसकी वजह क्या होती है? ऐसे मालूम होता है कि जैसे खुदा की याद से गफलत ही उसकी वजह होती है। तो नमाज चूँकि खुदा की याद को कायम रखने का ज़रिया है, तो ऐसे ज़िक्र किया अल्लाह ताला ने कि जिसने नमाज को ज़ाया कर दिया उसने गोया अपने आप को शहवात के और ख्वाहिशात के हवाले कर दिया। फ़लफ़ा मिन बादहिम खल्फ़ुन अज़ाउ सलाह व तबू शहवा, ये ज़िक्र हो रहा है पुरानी कौम का, इरशाद फरमाया फिर उनके बाद उनकी जगह ऐसे नाखल्फ़ उठे जिन्होंने नमाज ज़ाया कर दी और ख्वाहिशों के पीछे पड़ गए। सूरह अंकबूत में इससे वाज़े तर अल्फाज में फरमाया है, वाकिम सलाह इन सलात तनहा अनिल फहशाए वल मुनकर, और नमाज का अहतमाम करो इसलिए कि नमाज बेहयाई और बुराई की बातों से रोकती है। इसका क्या मतलब है? इसका मतलब यह है कि एक वायस की तरह नमाज आदमी को मुतनब्बे करती है कि जज्बात के गलबे, शहवात की यूरश और ख्वाहिशों के हजूम में उसे ये हकीकत फरामोश नहीं करनी चाहिए कि एक दिन खुदा को मुंह दिखाना है और उसके रूबरू खड़े होकर अपने अमाल की जवाबदेही करनी, ये चीज़ है जिसकी तरफ नमाज आदमी को मतवज्जे करती है। इसका ये मतलब नहीं है कि वो बुराई से रोक देती है, बुराई से रोक देना उसका काम नहीं है, एक वायस की तरह बुराई से रोकती है, यानी आपको तवज्जो दिलाती है कि ये बुराई ना करें। रुकना तो इंसान का अपना काम है। इस वजह से जो बाद लोग ये सवाल उठाते हैं कि आदमी ने नमाज पढ़ी है इसके बावजूद बुराई से नहीं रुकता, तो इसका मतलब यह है कि उसने नमाज जैसे वाइज के वाज को भी नज़रअंदाज कर दिया और नमाज जैसे जाजर की जजर को भी नज़रअंदाज कर दिया। नमाज ने तो मुतनब्बे किया उसको, उसके दिल में खलिश पैदा की, उसको टोका, लेकिन उसने कान बंद कर लिए और बात सुनने से इनकार कर दिया। तो अब नमाज के पास कोई ऐसा ताजियाना नहीं है कि उसकी पीठ पर बरसा दे, उसने अपना काम कर दिया है। और ये हकीकत है कि जो आदमी भी नमाज का एहतमाम करता है उसे ये मालूम होता है कि जब वो नमाज के लिए निकलता है जाता है तो नमाज एक मरतबा ज़रूर उसको ये कहती है कि जिस परवरदिगार के हुजूर में जा रहे हो, फिर बाकी ज़िंदगी में भी अपनी ख्वाहिशों को उसके हदूद का पाबंद रखने की कोशिश करो। हमारे उस्ताद इमाम अमीन हसन इस्लाही ने इसकी वजाहत में लिखा है, जो लोग नमाज उसके आदाब व शरायत के साथ अदा करते हैं, खा खलवत की नमाज हो या जलवत की, उनकी नमाज अपने ज़ाहिर व बातिन दोनों से उनको उन हकायक की याद दहानी करती रहती है जिनकी याद दहानी ज़िंदगी को सही शरह पर कायम रखने के लिए ज़रूरी है। यानी नमाज गोया आदमी को याद दिलाती रहती है कि ये सीधा रास्ता है, इस पर तुमको चलना है। ख़ास तौर पर खलवत की नमाज़ें इंसान की ज़िंदगी पर सबसे ज़्यादा असरअंदाज होती है। एक तो नमाज वो है ना जो फ़र्ज़ नमाज है, जो आदमी को जमात के साथ भी पढ़ना होती है, लोगों के सामने भी पढ़ना होती है और जिसको छुपाना मकसूद नहीं होता। एक नफल नमाज़ें हैं जिनके बारे में आम ताकीद यही की गई है कि आदमी को चाहिए कि वह अलहदगी में पढ़े, खलवत में जाकर पढ़े। तो ये नमाज ख़ास तौर पर आदमी पर बहुत असरअंदाज होती है। अगर कोई शख्स नमाज नहीं पढ़ता तो उसकी मिसाल उस ड्राइवर की है जो अपनी ज़िंदगी की गाड़ी पूरी रफ्तार से चला तो रहा है लेकिन उसकी रहनुमाई के लिए दाहने बाएँ जो निशानात उसको सही राह बताने और ख़तरात से आगाह करने के लिए लगे हुए हैं उनसे बिल्कुल बेपरवाह और बेखबर है। ऐसा ड्राइवर कुछ नहीं कहा जा सकता कि अपनी गाड़ी किस खड्ड में गिरा दे। यानी गोया आदमी चल रहा है, आम हालात में ठीक ही चल रहा होता है, लेकिन अगर वो बेडब हो गया है, अगर उसने अपनी गाड़ी की ब्रेकें ख़त्म कर दी हैं और अगर उसने हर रास्ते के ऊपर उसको दौड़ाना शुरू कर दिया है, तो वो कौन सी चीज़ें जो रोकेगी? ये नमाज है जो 5 वक्त उसको ठहराएगी और मतनबे करेगी कि तुम गलत रास्ते पर जा रहे हो, तुम्हें सही रास्ते के ऊपर चलना चाहिए। चौथी ये है कि नमाज गुनाहों को मिटा देती है। कुरान मजीद से मालूम होता है कि ये एक तरफ तो याद दहानी कराती है, गुनाहों में जजर करती है, उनसे रोकती है, और दूसरी तरफ अगर कोई छोटे गुनाह हो जाते हैं ऐसे तो उनमें अल्लाह ताला की रहमत और हिदायत से माफ़ी के ज़रिए भी बन जाती है। बंदा जब सही शऊर के साथ नमाज के लिए खड़ा होता है तो खुदा के साथ अपने अहद की तजदीद करता है। यानी नमाज में जब खड़ा होगा आदमी तो गोया जो अल्लाह ताला से बंदगी और इताअत का उसने अहद बांधा हुआ है उस अहद को वो असर नौ ताज़ा करता है। इसके नतीजे में वो एक नमाज से दूसरी नमाज तक की लग्जशों पर लाजमन नदामत महसूस करता और उनसे बचने के लिए एक नए अज़्म और इरादे के साथ ज़िंदगी की मसरूफियों की तरफ लौटता है। नमाज अगर वाकई सही शऊर के साथ पढ़ी जाए तो वो गोया तौबा का ज़रिया बन जाती है, नदामत का ज़रिया बन जाती है। गौर कीजिए तो तौबा की हकीकत भी यही है, और तौबा के बारे में मालूम है कि वह बंदे के गुनाहों को पाक कर देती है। चुनाचे इरशाद फरमाया है कुरान मजीद में, वाकिम सलात तरफ़ नहार व ज़ुल्फ़म मिन अल्लैल इन्नल हसनात युज़हिबन सय्यात ज़ालिका ज़िक्रा लिज़्ज़ाकिरीन। और नमाज का अहतमाम करो दिन के दोनों सिरों पर और रात के कुछ हिस्से में भी। इसमें शुबा नहीं कि नेकियाँ बुराइयों को दूर कर देती हैं, ये एक याद दहानी है उनके लिए याद दहानी हासिल करने वाले। इसमें ज़ाहिर दोनों ही पहलू मलहूज़ हैं। यानी एक तरफ तो ये है कि नमाज का अहतमाम करने के नतीजे में जब आदमी को नदामत होगी, तौबा करेगा, तो ये चीज़ उसके लिए गुनाहों से बचने का ज़रिया बनेगी, और एक ये कि जब वो तौबा करेगा तो जो गुनाह इससे पहले हो गए हैं उनके लिए अल्लाह ताला माफ़ी की सबील पैदा कर देते हैं। तो ये गुनाहों को मिटाने का ज़रिया है। अबू हुरैरा रज़ी अल्लाह अन्हु की रवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, ये बताओ कि अगर तुम में से किसी के दरवाजे पर एक नहर हो जिसमें वो रोज़ाना 5 मरतबा नहाए तो क्या उसके जिस्म पर मैल नाम की कोई चीज़ बाकी रह जाएगी? ये सवाल किया हुजूर ने। लोगों ने अर्ज़ किया, इस सूरत में तो यकीनन मैल का कोई शायबा बाकी ना रहेगा। आपने फरमाया, ये 5 नमाज़ों की मिसाल है, अल्लाह इनके ज़रिए से बिल्कुल इसी तरह गुनाहों को मिटा देता है। यानी आदमी जब 5 वक्त अल्लाह के हुजूर में आता है, तौबा करता है, नदामत के आंसू उसकी आँखों से निकलते हैं, तो ये चीज़ गुनाहों की माफ़ी का ज़रिया बन जाती है। 5वीं ये बात है कि नमाज मुश्किल कुशा है। यानी नमाज की एक खसूसियत कुरान में ये बयान हुई है कि वो मुश्किल कुशा है। हमारे यहाँ तो बहुत से मुश्किल कुशा है, लेकिन कुरान से मालूम होता है कि نماز مشکل کشا ہے. یہود کو جب قرآن نے اللہ تعالیٰ کے ساتھ اپنا عہد اثر نو استوار کرنے کی دعوت دی تو اس کی ذمہ داریوں کے تحمل کے لیے نماز ہی کے ذریعے سے مدد چاہنے کی ہدایت فرمائی. قرآن میں جہاں سورہ بقرہ میں ذکر آتا ہے کہ یہود کو یہ کہا گیا کہ پھر پلٹو اور اللہ تعالیٰ کی ہدایت کو مضبوطی سے پکڑو, تو ظاہر ہے کہ یہ ایک بڑا مشکل کام تھا. ایک قوم جو گمراہیوں میں پڑ چکی ہو, خدا کی ہدایت کو نظر انداز کر چکی ہو, اس کا عہد توڑ چکی ہو, اسے دوبارہ استوار کرنے کے لیے کہنے کا مطلب ہے کہ اب اسے اپنے جذبات پر بھی قابو پانا ہے, اپنے تعصبات پر بھی قابو پانا ہے, حق کی شہادت دینی ہے, اپنے آبا کی روایت کو بھی نظر انداز کرنا ہے. یہ ایک بڑا ریاض ہے, بڑا مشکل کام ہے. تو اس موقع پر اللہ تعالیٰ نے جب یہ ہدایت دی تو ساتھ ہی یہ کہا کہ تم نماز کے ذریعے سے مدد مانگو اللہ تعالیٰ سے, یعنی یہ گویا ذریعہ بن جائے گی کہ اس مشکل میں تمہارے لیے آسانی پیدا ہو جائے. بین یہی معاملہ بنی اسماعیل کے اہل ایمان کے ساتھ ہوا, یعنی ان کو جب ان کی ذمہ داریاں قرآن نے بتائیں تو وہاں بھی یہی کہا. چنانچہ فرمایا کہ یا ایھا الذین آمنوا استعینوا بالصبر والصلاۃ ان اللہ مع الصابرین, کہ ایمان والوں صبر اور نماز سے مدد چاہو, بے شک اللہ صبر کرنے والوں کے ساتھ ہے. گویا یہ بتایا ان کو کہ اگر مشکلات آ گئی ہیں, مصیبت آ گئی ہے, تو اس مشکل اور مصیبت میں بھی جو چیز سہارا بنے گی وہ کیا ہے؟ اللہ کی یاد ہے, اور اللہ کی یاد کا سب سے بڑا ذریعہ نماز ہے. نبی صلی اللہ علیہ وسلم کو بھی معاندین و اشرار کی دل آزاریوں اور شرارتوں کے مقابلے میں صبر و استقامت کے لیے اسی کی تلقین کی گئی. یعنی حضور کو جب دعوت کے منصب پر کھڑا کیا گیا اور آپ کے مقابلے میں لوگوں نے طرح طرح کی شرارتیں کرنا شروع کیں اور کفار آپ کے مقابلے میں اپنی ساری طاقت لے کر آ گئے اور مدینہ میں اور مکے میں حالات بہت خراب ہوئے, تو مختلف موقعوں کے اوپر یہ ہدایت کی گئی ہے. یہ ہدایت ایک مکی صورت میں بیان ہوئی ہے کہ حضور کو جب طرح طرح کی اذیتیں دی گئیں تو اس میں بھی یہ بتایا گیا کہ فَاصْبِرْ عَلَىٰ مَا يَقُولُونَ وَسَبِّحْ بِحَمْدِ رَبِّكَ قَبْلَ طُلُوعِ الشَّمْسِ وَقَبْلَ الْغُرُوبِ وَمِنَ اللَّيْلِ فَسَبِّحْ وَأَدْبَارَ السُّجُودِ, سو جو کچھ یہ کہتے ہیں اس پر صبر کرو, یعنی ان کی ایذا رسانیوں پر, ان کی اذیتوں پر صبر کرو اور اپنے پروردگار کی حمد کے ساتھ اس کی تسبیح کرتے رہو سورج کے نکلنے اور اس کے غروب ہونے سے پہلے, اور رات میں بھی اس کی تسبیح کرو اور سورج کے سر بسجود ہونے کے بعد. یہ ظاہر ہے کہ نماز کا حکم ہے جو حضور کو دیا گیا کہ اگر اس کا اہتمام کرو گے تو یہ چیز اللہ کی مدد کا ذریعہ بنے گی, سکینت کا ذریعہ بنے گی, اور جو تمہیں اذیتیں پہنچائی جا رہی ہیں ان اذیتوں کا مقابلہ کرنے کی ہمت عطا فرمائے گی. اس کے معنی یہ ہے کہ نماز اللہ تعالیٰ کی رحمت کو اپنی طرف متوجہ کرنے کا سب سے مؤثر ذریعہ ہے. چنانچہ رسول اللہ صلی اللہ علیہ وسلم کی سیرت کا مطالعہ کرنے سے معلوم ہوتا ہے کہ آپ کو جب کوئی اہم معاملہ درپیش ہوتا تو آپ نماز کے لیے کھڑے ہو جاتے. لوگوں نے بارش کی درخواست کی تو آپ نماز پڑھ کر اس کے لیے دست بدعا ہوئے. سورج اور چاند گرہن کے موقع پر اللہ کی گرفت کا اندیشہ محسوس ہوا تو آپ نے نماز پڑھی. بدر و احزاب کے مارکوں میں مسلمان اپنے دشمنوں کے مقابلے میں سفارا ہوئے تو آپ نے اسی کا سہارا لیا اور اسی کے ذریعے سے اپنے پروردگار کی مدد چاہی. گویا پیغمبر کا اسوہ یہ ہے کہ جب بھی کبھی کوئی نازک موقع آیا تو اس نازک موقع پر نہ تو انہوں نے گٹھلیاں منگوا کے آیت کریمہ کا ورد کرایا, نہ ایک لاکھ اور سوا لاکھ آیتیں پڑھیں, نماز کے لیے کھڑے ہو گئے. پیغمبر کا اسوہ جو ہے وہ مشکلوں میں اور مصیبتوں میں یہ ہے, اور تمام مواقع پر ایسا ہی ہوا ہے. یعنی کوئی ایک مثال بھی اس سے مختلف نہیں, خواہ وہ بدر و احزاب کے مارکے ہوں, خواہ بارش کا معاملہ ہو, قحط سالی کا معاملہ ہو, ایسا ہی کیا تھا. لوگوں نے جب یہ کہا کہ یہ مشکل آ گئی ہے, یہ مصیبت آ گئی ہے, خود آپ کی زندگی میں ایسا کوئی مرحلہ جب بھی آیا تو آپ نے یہی کیا کہ اللہ کے سامنے اپنا سر سجدے میں ڈال دیا, نماز کے لیے کھڑے ہو گئے اور اللہ سے دعا کی. اس طریقے سے گویا قرآن مجید نے یہ بات واضح کر دی کہ مشکلوں میں, مصیبتوں میں آدمی کو اللہ کی طرف رجوع کرنا ہے, اور اللہ کی طرف رجوع کا پیغمبر کا بتایا ہوا یا پیغمبروں کا بتایا ہوا طریقہ نماز ہے, تو اس کو سب سے بڑھ کر اسی کی طرف توجہ کرنی چاہیے. چھٹی بات یہ ہے کہ نماز دعوت حق کی پہچان ہے. یعنی اگر کوئی حق کی دعوت, سچائی کی دعوت اٹھتی ہے اور مسلمانوں کے اندر لوگوں کو صحیح بات کی طرف بلانے کے لیے کچھ لوگ کھڑے ہوتے ہیں تو اس کی پہچان یہ ہے کہ اس میں نماز کا اہتمام ہوگا. قرآن نے بتایا ہے کہ اس کے نزدیک مصلحین وہی ہیں جو کتاب الہی کو اللہ تعالیٰ کے میثاق اور حق و باطل کے لیے میزان کی حیثیت سے پوری مضبوطی کے ساتھ تھامتے اور نماز کا اہتمام کرتے ہیں. یعنی قرآن مجید نے صحیح دعوت کی دو پہچانیں بتائی. ایک یہ بتائی ہے کہ ان کے ہاں جو لوگ دین کی دعوت دین کا پیغام پہنچانے کے لیے اٹھے اور آپ یہ جاننا چاہیں کہ یہ صحت پر قائم ہے یا نہیں, تو پہلی چیز یہ ہے کہ محور مرکز اللہ کی کتاب ہوگی, اس کتاب سے استشهاد کیا جائے گا, اسی کی طرف رجوع کیا جائے گا, اسی کی طرف بلایا جائے گا, وہی دعوت کی کتاب ہوگی. گویا معلوم ہوگا کہ کتاب الہی ہے جس کو بنیاد بنا کر سب کام کیا جا رہا ہے. اور دوسرا یہ کہ نماز کا اہتمام ہوگا. تو سورہ اعراف میں ارشاد فرمایا ہے, اور جو اللہ کی کتاب کو مضبوطی کے ساتھ تھامے ہوئے ہیں اور جنہوں نے نماز قائم کر رکھی ہے, والذین یمسکون بالکتاب واقاموا الصلاۃ انا لا نضیع اجر المصلحین, اور جو اللہ کی کتاب کو مضبوطی کے ساتھ تھامے ہوئے ہیں اور جنہوں نے نماز قائم کر رکھی ہے وہی اصلاح کرنے والے ہیں, اور ان اصلاح کرنے والوں کا اجر ہم کبھی ضائع نہ کریں. ہمارے استاد نے لکھا ہے کہ قرآن حکیم کا یہ بیان, یہ جو بات قرآن نے کہی ہے سورہ اعراف میں, قرآن حکیم کا یہ بیان تجدید دین اور اصلاح ملت کی تمام تحریکات اور تمام دعوتوں کے جاننے کے لیے کسوٹی فراہم کرتا ہے. یعنی اس سے معلوم ہوتا ہے کہ آدمی کے سامنے اگر کوئی دین کی دعوت آتی ہے تو اس کی پہچان کے لیے معیار یہی ہے. اس سے معلوم ہوتا ہے کہ صرف وہ دعوت یا تحریک اصلاح ملت کی صحیح دعوت یا تحریک ہے جس کے مبدا و معاد, جس کی ابتدا اور انتہا, جس کے عقیدے اور عمل, جس کے نصب العین اور پروگرام دونوں میں نماز اور اقامت نماز کو وہی اولیت اور اہمیت حاصل ہو جو اللہ کے عہد اور اس کی اقامت کی جدوجہد میں فی الواقعہ ضرور قرآن اس کو حاصل ہے. یعنی قرآن نے جو حیثیت اس کو دی ہے وہ حیثیت واقعی اس کو حاصل ہو. جس دعوت یا تحریک میں نماز کو یہ اولیت و اہمیت حاصل نہ ہو وہ تجدید دین اور اصلاح ملت کے نقطہ نظر سے ایک بے برکت بلکہ لا حاصل کام ہے, کیونکہ وہ ریڑھ کی اس ہڈی سے بھی محروم ہے جس پر تجدید دین کی دعوت کا قالب کھڑا ہوتا ہے, اور اس روح سے بھی محروم ہے جس سے اس قالب کو زندگی حاصل ہوتی ہے. یعنی دین کو زندہ کرنے, دین کا پیغام پہنچانے کی جو دعوت بھی اٹھے گی اس کے لیے بنیاد کی حیثیت اللہ کی کتاب کو مضبوطی سے تھامنا اور نماز کا اہتمام, یہ دونوں چیزیں خود قرآن مجید نے بیان کر دیا اور یہ واضح کر دیا ہے کہ اگر یہ نہیں ہے تو اس کا مطلب یہ ہے کہ پھر باقی چیزیں آپ سے آپ ضائع ہو جائیں. یعنی خدا کی کتاب کے بجائے اگر دوسری چیزیں دلچسپی کا موضوع بنیں گی تو دین اپنے صحیح محور سے ہٹ جائے گا, اور اگر نماز کا معاملہ بے پرواہی میں ہے تو پھر اس کا مطلب یہ ہے کہ دین کی جو اصل حقیقت ہے اور خدا کے ساتھ جو سچا تعلق ہے اور مشکل کشائی کے لیے جو اس کی طرف رجوع ہے اس کی حقیقت فراموش کر دی گئی ہے. تو قرآن مجید یہ کہتا ہے کہ یہ دو چیزیں اگر موجود ہیں تو پھر یہ دعوت دین کی تجدید کی دعوت ہے, پھر یہ سچی دعوت ہے, پھر اس دعوت سے کوئی خیر برآمد ہو سکتا ہے, ورنہ یہ ایک بے برکت اور لاحاصل کام ہے. اقول قولی ھذا واستغفر اللہ.